بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج آپ سورہ آلہ کی آیت کرمانک 1 سے 17 تک کی تلاوت اور اس کا انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم اللہ الرحمن الرحیم، سبح اسم ربک الاعلی الذی خلق فسوى والذی قدر فہدا والذی اخرج المرعى سنقرئك فلا تنسى إلا ما شاء الله إن الذكرى سيذكر من يخشى ويتجنبها الأشقى الذي يصلى صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، ہے پیغمبر اپنے سروچ پالنہار کے نام کا گنگان کیجئے، جس نے پیدا کیا پھر ٹھیک ٹھاک کیا، جس نے بھاگیہ نردھارت کیا پھر مارگ دکھایا، جس نے ونسپتی اگائی پھر اسے سوکھا اور کالا بنا دیا، پھر ہم آپ کو شیگر ہی اس پرکار قرآن پڑھائیں گے کہ پھر آپ بھولیں گے نہیں، سوائے یہ کہ ایشور ہی یہ چاہے کہ نسندیہ وہ ہر سپشٹ اور چھپی بات کو جانتا ہے، اور ہم آپ کو ہر بھلے کاریہ کے لیے تیار کر دیں گے، اتہ نصیحت کیجئے، یدی نصیحت لابھ پرد ہو، اور شیگر ہی ایشور سے ڈرنے والا ویکتی نصیحت حاصل کر لے گا، کنتو اتینت درباگیہ والا اس سے کترائے گا، وہی جو بڑی آگ میں گر پڑے گا، پھر وہ اس میں نہ تو مرے گا نہ ہی جیے گا۔ نشچت روپ سے جس نے اپنے آپ کو پوتر بنا لیا وہ سفل ہو گیا، اور جس نے اپنے پالنہار کے نام کا اسمرن کیا پھر نماز ادا کی۔ نہیں، بلکہ تم تو سانسارک جیون کو پراتھمکتا دیتے ہو، جبکہ پرلوک ادھک اتم اور شیش رہنے والا ہے۔
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہمارے پرسارن کو آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9620 کلو ہرٹس پر سن رہے ہیں۔ دوستوں، ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.ir/hi۔ آج شکروار ہے، بہمن ماہ کی 7، رجب کی 5 اور جنوری کی 27 تاریخ۔ ہمارے آج کے کارکرموں کی روپ ریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ وشو سماچار سنیں گے، اس کے اپرانت راجنیتک چرچا کا دینک کارکرم پرسارت کیا جائے گا۔ راجنیتک چرچا کے اپرانت آپ اپنا من پسند کارکرم سنیں گے پتر سنسار، اور سبھا کا انتم کارکرم ہوگا وگیان کی ڈگر۔ تو دوستوں، یہ تو تھی ہمارے آج کے کارکرموں کی روپ ریکھا، اور ابھی آپ کچھ ہی کھڑوں میں ریڈیو تہران سے وشو سماچار سنیں گے۔ اب آپ ریڈیو تہران سے وشو سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ فلسطین کے جنین علاقے میں اسرائیل نے کارروائی کرتے ہوئے 9 فلسطینیوں کی ہتیا کر دی۔ جنین گھٹنا پر پوری دنیا سے پرتکریاؤں کا کرم جاری ہے۔ تہران میں آذربائیجان گڑراج کے دوتاواس پر حملہ، حملہور گرفتار۔ بھارت میں سوشل میڈیا پر بین کے باوجود بی بی سی کی ڈاکیومنٹری فلم کی سکریننگ جگہ جگہ پر ہو رہی ہے۔ اور اب آپ وستار سے اختر عباس سے سماچار سنیے۔ فلسطین میں ویسٹ بینک کے شہر جنین میں اسرائیل کے بھاری تانڈو کرتے ہوئے 9 فلسطینیوں کی ہتیا کر ڈالی، جس کے بعد پورے فلسطین میں سنسنی پھیل گئی۔ غزہ کے علاقے سے میزائل فائر کیے گئے جو ذہنی شاسن کے قبضے والے علاقوں پر گرے۔ میڈیا نے بتایا کہ اسرائیلی سینہ جنین کے علاقے میں گھس گئی اور اس نے وہاں 9 فلسطینیوں کو قتل کر دیا۔ اس کے بعد غزہ سے میزائل حملے شروع ہوئے، اور کچھ میزائل زمین سے ہوا میں ان یدھک ویمانوں پر فائر کیے گئے جو غزہ کے اوپر اڑ رہے تھے۔ گروار کی صبح اسرائیلی سینہ نے جنین میں بڑا حملہ کیا، جس میں ایک بوڑھی مہیلا سہت 9 فلسطینی شہید ہو گئے اور درجنوں گھائل ہوئے۔ اسرائیلی سینہ نے کہا کہ اس نے جہاد اسلامی سنگٹھن سے تعلق رکھنے والے 3 وانچھتوں کو پکڑنے کے لیے یہ حملہ کیا تھا۔ یہ آپریشن کئی گھنٹے تک چلا، جس کے دوران بھیشن جھڑپیں ہوئیں۔ فلسطینی پرشاسن کے پروکتا نبیل ابو ردینہ نے کہا کہ اسرائیل کے ساتھ اب سرکشا سمنوے ختم کر دیا گیا ہے۔ فلسطینی پرشاسن انتراشٹری اپرادھ نیالے کا رخ کرے گا، اور ہم ہر استر پر فلسطینی جنتا کے لیے پریاس کریں گے۔ فلسطینی سنگٹھنوں نے اسرائیل کو جوابی حملے کی چیتاونی دی ہے۔ جہاد اسلامی کے مہا سچیو نے کہا ہے کہ اسرائیل کے حملوں سے ہمارا پرتیرودھ رکنے والا نہیں ہے، فلسطینی سنگھرش کرتا میدان میں ڈٹے رہیں گے۔ حماس نے کہا ہے کہ قابض اسرائیل فلسطینی جنتا کے ارادوں کو کمزور نہیں کر سکتا، اس نے جنین جنسنہار کا خمیازہ بھگتنا پڑے گا۔ امارات، چین اور فرانس نے سنیکٹر سنگھ کی سرکشا پریشد سے مانگ کی ہے کہ سرکشا شکروار کو جنین کی استھتی پر چرچا کے لیے بیٹھک کا آیوجن کریں۔ سنیکٹر سنگھ میں فلسطین کے راجدوت ریاض منصور نے کہا ہے کہ فلسطین سرکشا پریشد کی آپات بیٹھک کی مانگ کرے گا۔ سنیکٹر سنگھ کے مہا سچیو کے پروکتا دوجاریک نے کہا ہے مہا سچیو کو ویسٹ بینک کی استھتی سے بڑا دکھ ہے۔ اسلامی گڑراج ایران کے ودیش منترالے کے پروکتا نے ویسٹ بینک کے جنین شہر پر اسرائیل کے وحشیانہ حملے کی کڑے شبدوں میں نندا کی ہے۔ ناصر کنانی نے اسرائیلی سینکوں کے حملوں میں نو فلسطینیوں کے قتل عام کی کڑی نندا کرتے ہوئے کہا کہ انتراشٹری سنستھاؤں اور مانو ادھیکاروں کے دعوے داروں کی خاموشی شرمناک ہے۔ کنانی نے کہا کہ فلسطین کی مظلوم جنتا کے سمرتھن میں اسلامی دیشوں کو چاہیے کہ سمنوت قدم اٹھائیں اور اسرائیل کی امانویہ حرکتوں پر انکش لگائیں۔ جنین کے اس میں اسرائیل کے ننگیناش کی کئی دیشوں نے نندا کی۔ ایران کے علاوہ جارڈن، قطر، مصر اور ترکی نے بھی اسرائیلی اپرادھ کی کڑے شبدوں میں نندا کی ہے۔ اسلامی گڑتنتر ایران کے ودیش منتری نے کہا ہے کہ جنین کیمپ کی دل دہلا دینے والی گھٹنا کی جتنی بھی نندا کی جائے کم ہے۔ اسلامی گڑتنتر ایران کے ودیش منتری حسین امیر عبداللہیان نے جنین شہر کے دل دہلا دینے والی اور بھیانک گھٹنا پر کڑی پرتکریا کرتے ہوئے ٹویٹ کیا کہ انتراشٹری سنگٹھن اور اسلامی دیش جنین شہر میں زائن شاسن دوارا بربر آکرمن اور ڈنسنگھار کا ترنت نوٹس لیں۔ ایران کے ودیش منتری نے کہا کہ جنین میں پرتیرودھ کا مورچہ مضبوط ہے اور اسے کوئی بھی پیچھے دھکیل نہیں سکتا۔ ادھر فلسطینی پرشاسن کے پرمکھ محمود عباس نے جنین میں زائنیوں کے کھلے اپرادھوں کی نندا کی اور پورے فلسطین میں عام شوک کی گھوشنا کی ہے۔ لبنان کے حزب اللہ آندولن نے جنین میں بھیانک جھڑپوں اور اس کے بعد پیدا ہونے والے حالات پر اپنا پکش رکھتے ہوئے فلسطینیوں کے جذبے کی سراہنا کی ہے۔ حزب اللہ نے اسرائیلی درندگی میں ایک بوڑھی مہیلہ سہیت نو فلسطینیوں کی شہادت کی کڑی نندا کرتے ہوئے 3 دن کے عام شوک کا اعلان کیا ہے۔ حزب اللہ نے ایک بیان میں کہا ہے کہ ہم جنین کے سپوتوں اور فلسطینی سنگٹھنوں کے پرتیرودھ کی سراہنا کرتے ہیں جو اسرائیلی سینا کی قتل عام کی رڑنیتی اور اپکرنوں کا ڈٹ کر مقابلہ کر رہے ہیں۔ اس بیچ غزہ کے اسپتال سوتروں نے بتایا کہ اسرائیلی یدھک ویمانوں نے غزہ پر کیے گئے حملوں میں گھائل ہونے والا 13 ورشیہ فلسطینی بچہ نائف العویدات شہید ہو گیا۔ وہ 1 دن پہلے اسرائیل کے حملے میں گمبھیر روپ سے گھائل ہوا تھا۔ فلسطین میں اسرائیلی بربرتا کے چلتے حالات بگڑ گئے ہیں اور جنگ کے بادل منڈرانے لگے ہیں۔ فلسطینی سنگٹھن جہاد اسلامی نے کہا ہے کہ اسرائیلی یدھک ویمانوں نے غزہ پٹی پر حملہ کیا، جس کے جواب میں فلسطینیوں کے ایئر ڈیفنس سسٹم نے اسرائیلی ویمانوں پر میزائل فائر کیے۔ بیان میں کہا گیا ہے کہ ہم نے زمین سے ہوا میں مار کرنے والے میزائلوں کا استعمال کیا۔ وہیں حماس سنگٹھن نے ایک بیان میں کہا ہے کہ غزہ پر اسرائیل کا حملہ ویسٹ بینک اور قدس میں جاری اس کے اپرادھوں کا ہی سلسلہ ہے۔ عرب سنگھ کے مہا سچیو احمد ابوالغیظ نے وشو سمودائے کو دعوت دی ہے کہ فلسطینی جنتا کے سمرتھن میں آگے آئے۔ انہوں نے کہا کہ خاموشی کے نتیجے میں اسرائیلی اپرادھ اور بھی بڑھیں گے۔ فارس خاڑی سہیوگ پرشد کے پرمکھ فلاح مبارک الحجرف نے بھی اسرائیلی حملوں کی نندا کی۔ انہوں نے کہا کہ وشو سمودائے اس مسئلے میں تتکال ہستکشیپ کرے۔ قطر کے ودیش منترالے نے بھی ایک بیان میں کہا ہے کہ اگر اسرائیل کو اس کے اپرادھوں کی سزا نہ دی گئی تو اس سے اس کا دساہس اور بڑھے گا۔ بیان میں اسرائیل کے ہاتھوں فلسطینی بچوں اور مہیلاؤں کی ہتیا کی کڑی آلوچنا کرتے ہوئے کہا گیا ہے کہ ہم چاہتے ہیں کہ 1967 کی سیماؤں پر فلسطینی دیش کی استھاپنا کی جائے۔ ترکی کے ودیش منتری مولود چاوش اوغلو نے زائن شاسن کو حملے روکنے کی دعوت دی ہے اور جنین کے شہیدوں کے پریواروں کو سانتونا دی ہے۔ انہوں نے بیان میں اسرائیلی حملوں کی نندا کی ہے۔ امارات کے ودیش منترالے نے ایک بیان میں کہا ہے کہ اسرائیل تناؤ بڑھانے سے بچے۔ عرب سنسد نے بھی ایک بیان میں کہا ہے کہ اسرائیل کے ان قدموں سے حالات اور خراب ہوں گے اور ہنسا پھیلے گی۔ اسلامی سہیوگ سنگٹھن نے بھی اپنے بیان میں اسرائیل کے حملوں کی کڑی نندا کی ہے۔ بیان میں کہا گیا کہ جنین میں جو کچھ نظر آ رہا ہے وہ انتراشٹری آتنکواد ہے جو فلسطینیوں کے خلاف انجام دیا جا رہا ہے۔ ایران کی راجدھانی تہران میں آذربائیجان گڑراجیہ کے دوتاواس پر حملے کی گھٹنا کا بیورہ سامنے آیا ہے۔ تہران کے پولیس پرمکھ حسین رحیمی نے بتایا کہ شکروار کی صبح ایک ویکتی نے آذربائیجان گڑراجیہ کے دوتاواس پر حملہ کیا۔ حملہور دوتاواس کے بھیتر گیا اور اس نے فائرنگ شروع کر دی، جس کے نتیجے میں ایک ویکتی کی موت ہو گئی اور 2 گھائل ہو گئے۔ پولیس نے فوراً ہستکشیپ کیا اور حملہور کو گرفتار کر کے پوچھ گچھ شروع کر دی۔ پولیس پرمکھ نے بتایا کہ حملہور اپنے 2 بچوں کے ساتھ دوتاواس کے بھیتر داخل ہوا تھا۔ آرمبھک جانچ میں حملہور نے کہا کہ وہ پاریوارک سمسیاؤں کی وجہ سے یہ کاروائی کرنے پر مجبور ہوا۔ آذربائیجان کے ودیش منترالے نے بھی اس معاملے میں بیان جاری کر کے کہا ہے کہ 27 جنوری کو صبح لگ بھگ 7:30 بجے تہران میں آذربائیجان کے گڑراج کے دوتاواس پر حملہ ہوا۔ हमलावर दूतावास के सुरक्षा विभाग की ओर गया और क्लाशनकोव से दूतावास की सुरक्षा सर्विस के चीफ की हत्या कर दी, जबकि दो सुरक्षाकर्मी हमले को रोकने की कोशिश में घायल हो गए, जिनकी स्थिति संतोषजनक है। इस्लामी गणतंत्र ईरान के विदेश मंत्रालय के प्रवक्ता ने IRGC का पुरजोर बचाव करते हुए इसका समर्थन करने के किसी भी प्रयास में संकोच न करने का अपने दृढ़ संकल्प का ऐलान किया है। फार्स समाचार एजेंसी की रिपोर्ट के अनुसार इस्लामी गणतंत्र ईरान के विदेश मंत्रालय के प्रवक्ता नासिर कनानी ने यूरोपीय संघ और ब्रिटेन द्वारा प्रतिबंधों की सूची में ईरानी हस्तियों और संगठनों को शामिल किए जाने पर कड़ी प्रतिक्रिया व्यक्त की है। उन्होंने कहा कि विदेश मंत्रालय लोगों, सरकार, संसद, जनप्रतिनिधियों और न्यायपालिका के साथ मिलकर अंतर्राष्ट्रीय कानूनों के खिलाफ सभी प्रकार के हस्तक्षेपपूर्ण कार्यों और बयानों की कड़ी निंदा करता है। ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। इराकी स्पाइकर सैन्य छावनी में 1,700 कैडेट्स जनसंहार में शामिल 14 आतंकवादियों को इराक की अदालत ने सजाए मौत सुनाई है। बगदाद अलियोम की रिपोर्ट के मुताबिक इन आतंकवादियों को 2005 में पारित आतंकवाद निरोधक कानून की धारा 4 के तहत मौत की सजा सुनाई गई। याद रहे कि स्पाइकर सैन्य छावनी इराक के सलाउद्दीन प्रांत के तिक्रीत शहर में स्थित है, जहां कुख्यात आतंकवादी गुट ISIS के आतंकियों ने 12 जून 2014 को हमला करके 1,700 कैडेट्स की क्रूरता से हत्या कर दी और बाद में उन्हें सामूहिक कब्रों में दफन कर दिया। इस सैन्य शिविर में हुआ यह हृदय विदारक नरसंहार इराक में ISIS के भयानक अत्याचारों का प्रतीक बन गया, जो इराकी जनता के दिमाग से शायद ही कभी मिट सके। BBC की दो हिस्सों में बनी द मोदी क्वेश्चन डॉक्यूमेंट्री भारत में इस समय सबसे प्रमुख चर्चा के विषयों में शामिल है। इस डॉक्यूमेंट्री को मोदी सरकार ने सोशल मीडिया पर बैन कर दिया है, मगर देश में जगह जगह इसकी स्क्रीनिंग हो रही है। केरल में जहां वामपंथी दलों की सरकार है, इस फिल्म को बड़े पैमाने पर दिखाया जा रहा है, जबकि भाजपा और RSS से जुड़े संगठन इसका हिंसक विरोध भी कर रहे हैं। कोलकाता के जादवपुर विश्वविद्यालय में गुरुवार को इस डॉक्यूमेंट्री की स्क्रीनिंग शांतिपूर्ण माहौल में हुई। यूट्यूबर और दक्षिणपंथी लेखक संदीप देव ने RSS प्रमुख मोहन भागवत, पांचंग के संपादक प्रफुल्ल केतकर और ऑर्गेनाइजर के संपादक हितेश शंकर के खिलाफ कथित रूप से हिंदू भावनाओं को ठेस पहुंचाने के आरोप में आपराधिक शिकायत दर्ज कराई है। दिल्ली में पिछले हफ्ते हुए अखिल भारतीय पुलिस महानिदेशक और महानिरीक्षक सम्मेलन में कुछ पुलिस अधिकारियों ने देश में बढ़ते कट्टरपंथ में हिंदू संगठनों की भूमिका को रेखांकित किया है। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनैतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे जेनिन शरणार्थी शिविर पर आतंकी इसराइली सेना के हमले के बारे में, और फिर बात करेंगे स्वीडन और नीदरलैंड में पवित्र कुरान के अनादर के खिलाफ तुर्की में व्यापक होते विरोध प्रदर्शनों के बारे में, और अंत में चलेंगे भारत, जहां कश्मीर में राहुल गांधी की भारत जोड़ो यात्रा के घाटी पहुंचने पर हमारे संवाददाता बताएंगे वहां का आंखों देखा हाल।
कांग्रेस के दिग्गज नेता राहुल गांधी।
تو دوستو سب سے پہلے بات کرتے ہیں فلسطین میں ویسٹ بینک کے شہر جنین میں اسرائیل نے بھاری تانڈو کرتے ہوئے 9 فلسطینیوں کی ہتیا کر ڈالی ہے جس کے بعد پورے فلسطین میں سنسنی پھیل گئی ہے۔ اس سمبندھ میں ایک رپورٹ پیش کر رہے ہیں فلسطین سے IRIB کے سنواد داتا خالد صبر نہ ہمارے ساتھ ہی اختر عباس کی آواز میں۔
فلسطین میں ویسٹ بینک کے شہر جنین پر آتنکی اسرائیلی سینا نے بڑا حملہ کیا۔ اس شرنارتھی شیویر کے کئی ایسے گھر ہیں جو اینٹی ٹینک میزائل کا نشانہ بنے۔ پرتیکش درشیوں کا کہنا ہے کہ یہ اب تک کی سب سے بھیشن جھڑپ تھی جو انہوں نے اپنی آنکھوں سے دیکھی ہے۔ اس سال کے آرمبھ سے اب تک کیول ویسٹ بینک میں ہی 30 فلسطینی شہید ہو چکے ہیں جن میں 19 لوگ کیول جنین کے ہی تھے۔ غزہ کے بعد جنین پرتیرودھ کا کیندر بن گیا ہے۔
انسحب الجيش انزلنا۔
ایک پرتیکش درشی مہیلا کا کہنا ہے کہ جب آتنکی اسرائیلی سینا پیچھے ہٹی تب ہم آئے اور ہم نے دیکھا کہ لوگ جل چکے تھے۔ 2 لوگ ایک ساتھ پوری طرح جل چکے تھے۔ ایک تیسرا ویکتی کی جس کا چہرہ پوری طرح جھلس چکا تھا لیکن اس کا شریر بچا ہوا تھا۔ 2 اور لوگوں کو بھی دیکھا کہ وہ بھی پوری طرح سے جل چکے تھے۔ ان کے شریر ایسے ہو چکے تھے کہ گوشت کا ایک بھی حصہ نہیں بچا تھا۔ ورش 2002 کے بعد آتنکی اسرائیلی سینا کا جنین پر اب تک کا سب سے بڑا حملہ ہے جس میں زیونی سینا کے سینکڑوں آتنکی سینکوں اور دسیوں سینے واہنوں نے بھاگ لیا۔ زیونی سینا نے دعویٰ کیا ہے کہ وہ جنین بریگیڈ کے 3 سدسیوں کا پیچھا کرتے ہوئے شرنارتھی شیویر تک پہنچے تھے۔ آتنکی زیونی سینکوں نے 2 گھروں اور ایک اسپورٹس کلب کو بلڈوزر سے نشٹ کر دیا۔ اسی طرح سے کم 20 کاروں کو بھی پوری طرح سے تباہ کر دیا گیا۔ شہید ہونے والے ایک یوا کے بھائی احمد کا کہنا ہے کہ ہر دن ہمارے ساتھیوں میں سے کچھ لوگ شہید ہو رہے ہیں لیکن کوئی بھی اس اتیاچار پر بولنے کو تیار نہیں ہے۔ میرا بھائی شہادت سے عشق رکھتا تھا، اس کی منوکامنا پوری ہوئی، ہمارا سب کچھ مسجد الاقصی پر نیوچھاور ہو جائے۔ جنین کے شہیدوں کو انتم ودائی دینے کے لیے فلسطینیوں کا جن سیلاب امڑ پڑا۔ شو یاترا میں شامل لوگوں نے اتیاچاریوں کے خلاف جم کر نعرے لگائے۔ آتنکی اسرائیلی سینا کے اس پاشوک حملے کے بعد پورے ویسٹ بینک میں زائنی سینکوں اور فلسطینی جنتا کے بیچ جھڑپیں دیکھنے کو ملی۔ ایک شہید کے پتا احمد السادی کا کہنا ہے کہ آتنکی اسرائیلی شرارتی شیویر میں رہنے والے فلسطینیوں کو پوری طرح مٹا دینا چاہتے ہیں، بنا کسی جرم کے وہ یہاں آتے ہیں اور ہمارے یوواؤں اور بچوں کو موت کے گھاٹ اتار دیتے ہیں۔ ایشور ان شہید یوواؤں کی آتما کو شانتی دے۔ جنین شرنارتھی شیویر کے لیے کافی دکھ بھرا دن ہے، ہر اور خون ہی خون دیکھا جا سکتا ہے۔ وہیں پرتیرودھ کے جیالوں نے ہر قیمت پر آتنکی اسرائیلی سینا کو اس کے اپرادھوں کا جواب دینے کی سوگند کھائی ہے اور ساتھ ہی پرتیرودھ کے راستے کو اور مضبوطی سے جاری رکھنے کا سنکلپ دہرایا ہے۔
خالد صبرنا خبر گزاری صدا وسیما فلسطین۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کارکرم راجنیتک چرچا۔
اور اب چرچا کرتے ہیں یورپی دیشوں دوارا ابھی ویکتی کی سوتنترتا کے نام پر اسلام دھرم کو بنائے جانے والے نشانے کے بارے میں۔ پشمی دیشوں میں ایشوریہ دوتوں اور آسمانی گرنتوں کے اپمان کے خلاف ترکیے میں وشال ویروت پردرشن ہو رہے ہیں، اس بارے میں ادھک جانکاری دے رہے ہیں انکارا سے IRIB کے سنواد داتا حمید کاملی ہمارے ساتھی احمد عباس کی آواز میں۔
ترکیا کے وبھن شہروں میں بھاری سنکھیا میں لوگ سڑکوں پر اترے ہوئے ہیں اور لگاتار سویڈن اور نیدرلینڈ میں پوتر قرآن کے انادر کے خلاف پردرشن کر کے اپنے غصے کا اظہار کر رہے ہیں۔ پچھلے کچھ دنوں میں پشچمی استنبول سہیت ترکیا کے وبھن شہروں، خاص کر مدھیہ اور پوروی شہروں میں سویڈن اور نیدرلینڈ میں پوتر قرآن اور مسلم پوتر استھلوں کے اپمان کے ورودھ میں بڑے پیمانے پر ورودھ پردرشن دیکھا جا رہا ہے۔ ان پردرشنوں میں ہزاروں کی سنکھیا میں لوگ شامل ہو رہے ہیں۔ پشچمی دیشوں میں نرنتر اسلام، مسلمانوں، پوتر اسلامک استھلوں، گرنتھوں اور ہستیوں کے انادر کے خلاف عام لوگوں کا غصہ بڑھتا جا رہا ہے۔ تازہ سروے میں 80% ترکیا کے لوگوں نے پشچمی دیشوں کی بھڑکاؤ، شترتا پورن اور وناشکاری نیتیوں کے پرتی اپنی نفرت کا اظہار کیا۔ ترکیا کے ایک ورشٹھ ناگرک کا کہنا ہے کہ امریکہ اپنے ہتوں کو سادھنے کے لیے ہر استر پر گر کر کام کرتا ہے۔ یہ پہلی بار نہیں ہے کہ جب امریکہ اور اس کے پشچمی دیشوں کے سہیوگیوں کی ودھونسکاری نیتیوں کے کارن دنیا بھر کے لوگ اپنے آپ کو اسرکشت محسوس کر رہے ہیں۔ ترکیا میں سویڈن اور نیدرلینڈ میں پوتر قرآن کے ہوئے انادر کے خلاف ویاپک ہوتے ورودھ دشنوں کے بیچ اس دیش کے شیرش نیتاؤں اور ادھیکاریوں نے بھی سنیوکت طور پر اس بھڑکاؤ اور نندنیہ کارے کے خلاف بیان دینا شروع کر دیا ہے۔
قرآن کریمی
ترکیہ کے راشپتی رجب طیب اردوغان کا کہنا ہے کہ جو لوگ ہمارے دوتاواس کے سامنے اس طرح کے اپمان جنک کرتے اور ایش نندا کی انمتی دیتے ہیں، وہ اب نیٹو کی سدستتا کے لیے ہمارے سمرتھن کی امید کیسے کر سکتے ہیں۔
اس وچن ناٹو
انہوں نے کہا کہ سویڈن کو چاہیے کہ وہ اب نیٹو کو بھول جائے۔ اردوغان کہتے ہیں کہ نیٹو میں سویڈن کی سدستا کی پرکریا کے آرمبھ ہونے کے بعد سے ہی اس کی اور سے ہر دن بھڑکاؤ کاروائیوں کو انجام دیا جا رہا ہے، کبھی الگاوادی گٹوں کا سمرتھن تو کبھی اسلام اور مسلمانوں کے خلاف اپمان جنک کاروائی کی دنیا گواہ ہے۔ اس لیے میں سپشٹ بتا دینا چاہتا ہوں کہ انہیں ہم سے اب کوئی امید نہیں رکھنی چاہیے۔ اسی بیچ انے راج نیتاؤں نے بھی، جس میں ترکی ہوم لینڈ پارٹی کے اپادھیکش ایڈم سنجک پرمکھ ہیں، ان کا کہنا ہے کہ نیٹو سوئم وہ سازش رچ رہا ہے کہ ترکی اتری اٹلانٹک سندھی سنگٹھن سے باہر نکل جائے۔ ایڈم سنجاک کا کہنا ہے کہ پشچمی دیش لگاتار بھڑکاؤ کاروائیاں کر کے یہ پریاس کر رہے ہیں کہ ترکی نیٹو سے نکلنے پر مجبور ہو جائے، اسی طرح وہ ہمارے پڑوسی دیشوں کے ساتھ ہمارے مت بھید پیدا کرنے کی کوشش کر رہے ہیں۔ اس بیچ ترکی کی راشٹریہ سرکشا پریشد کی بیٹھک بھی ایسی استھتی میں آیوجت ہوئی کہ اس پریشد کی بیٹھک دوارا جاری بیان نیٹو کے انیہ سدسیوں اور ترکیا کے بیچ ادھک تناؤ پیدا کر سکتا ہے۔ ترکیا کی راشٹریہ سرکشا پریشد دوارا جاری کیے گئے بیان میں، جہاں سویڈن اور نیدرلینڈ میں پوتر قرآن کا انادر کیے جانے پر کڑے شبدوں میں نندا کی گئی ہے، وہیں ایسے سبھی دیشوں کو چیتاونی دی گئی ہے کہ جو اسلام اور مسلمانوں کا انادر کرنے اور الگاوادی گٹوں کا سمرتھن کرنے کی کوشش کرتے ہیں۔
حمید کاملی، خبرگزاری صدا و سیما، آنکارا۔
اور اب رخ کرتے ہیں بھارت کا۔ کشمیر گھاٹی پہنچی راہل گاندھی کی بھارت جوڑو یاترا، عام لوگوں نے دل کھول کر کیا کانگریس نیتا کا سواگت، عمر عبداللہ بھی راہل گاندھی کے رنگ میں رنگے نظر آئے۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں شری نگر سے ہمارے سمباددتا سپت محمد حسن۔
کانگریس کے دگج نیتا راہل گاندھی کی اور سے بھارت جوڑو یاترا آج گھاٹی میں پرویش کر گئی۔ اس اوسر پر لوگوں کی ایک بڑی سنکھیا نے اس یاترا میں بھاگ لیا۔ جموں کشمیر کے بھوت پورو مکھی منتری عمر عبداللہ نے بھی اس یاترا میں بھاگ لیا، اور جس طرح راہل گاندھی نے ٹھٹھرتی سردی میں ایک ٹی شرٹ پہن رکھی تھی، عمر عبداللہ نے بھی ایسا ہی کیا جو لوگوں کے لیے توجہ کا کیندر بنا۔ عمر عبداللہ نے یاترا میں شامل ہونے کے سمے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ راہل گاندھی نے دیش کے ہت میں نفرتوں کو سماپت کرنے کے لیے جس مشن کا آرمبھ کیا ہے، ہم اس مشن کا ساتھ دینے جا رہے ہیں، کیونکہ دیش میں لوگوں کو جوڑنے کی ضرورت ہے، لوگوں کے دلوں سے نفرت ہٹانا ہمارا لکش ہونا چاہیے۔ انہوں نے کہا
بہت زیادہ ہلچل ہے، کشمیر میں بھی بہت اتساہ ہے اور کافی جوش ہے لوگوں میں اس یاترا کو لے کے، اور میں امید کر رہا ہوں کہ 30 تاریخ کو جب اس یاترا کا کلوزنگ سیرمنی ہوگا تو اچھی خاصی تعداد میں لوگ اس میں شرکت کریں۔
کیا آپ مانتے ہیں کہ راہل گاندھی کی جو اوور آل امیج ہے وہ بھی اس یاترا سے کافی چینج ہوئی ہے؟
اب
مجھے نہیں لگتا ہے کہ راہل گاندھی جی نے یہ یاترا اپنی امیج کو بدلنے کی.
ادھر کانگریس کے نیتا راہل گاندھی نے کہا کہ میرا لکش صرف اور صرف لوگوں کو ایک جٹ کرنا ہے. انہوں نے کہا کہ میں اس یاترا سے کوئی راجنیتی کرنا نہیں چاہتا ہوں, میرا لکش صرف اور صرف لوگوں کو ایک جٹ کرنا ہے. کیونکہ انہوں نے آروپ لگایا کہ جو موجودہ پرشاسن ہے ان کی اور سے جو نیتیں اپنائی گئی ہے اس سے ان کے انوسار دیش میں نفرتیں بڑھی ہیں. سبت محمد حسن, ریڈیو تہران, سری نگر.
دوستوں, راجنیتک چرچا کا یہ دینک کارکرم اب یہیں سماپت ہوتا ہے.
دوستوں, آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا. ابھی آپ سن رہے تھے کارکرم راجنیتی چرچا, جسے لے کر اپستھت تھے ہمارے ساتھی رویش زیدی, اور اب پرستوت ہے آپ کا من پسند کارکرم پتر سنسار.
دوستو, کارکرم پتر سنسار میں آپ کا سواگت ہے. اپنی دیدی مریم مہر دادی
اور بھیا احمد عباس کا سلام سویکار کیجیے.
دوستو, ہمیں آشا ہے کہ آپ جہاں کہیں بھی ہوں گے سکوشل ہوں گے اور اپنا من پسند کارکرم سننے کے لیے تیار ہوں گے.
دیدی, آج بھی آپ کے ای میلز اور کمنٹس اور ساتھ ہی کچھ انیہ حصے لے کر کارکرم پتر سنسار میں حاضر ہیں.
جی, تو ای میل سے شروع کر رہے ہوں. بھگت چند کاگا ضلع باڑمیر راجستھان سے, انہوں نے لکھا ہے کہ میں ریڈیو تہران کا بہت پرانا شروتا تھا, مگر پچھلے 2 سال سے آپ کو کوئی پتر نہیں لکھ پایا. میں آپ سے کھما چاہتا ہوں. آپ پہلے اپنے شروتاؤں کو کیلنڈر وغیرہ بھیجتے تھے. آپ اپنے شروتاؤں کے لیے کوئی انعامی مقابلہ رکھے جو شروتاؤں کے لیے کافی دلچسپ ہوگی. دھنیواد
کاگا جی, بہت بہت آپ کا سواگت ہے کارکرم پتر سنسار میں. جی بے شک, ہم آپ کا نام جانا پہچانا ہے ہم سب کے لیے, اور جو پورے شروتا گڑھ ہیں ان سب کے لیے نام آپ کا جانا پہچانا ہے. آپ کو اچھی طرح سے جانتے ہیں, ہمارے برسوں پرانے یہ شروتا ہیں دیدی. آپ کو یاد ہے, اور ان شروتاؤں میں ہیں جو نیمت روپ سے
پتر بھی
لکھا کرتے تھے,
یعنی پوسٹ کارڈ پہ پتر بھیجا کرتے تھے. اب تو ای میل کا سسٹم ہو گیا ہے.
جی جی, تو آپ کی واپسی بہت خوشی کے ساتھ ہوئی ہے, اور نئے سال کے سمے ہوئی ہے. ہم اس کو ایک شبھ گھٹنا سمجھیں گے, اس نئے سال کی خوشی مانیں گے. حالانکہ نیا سال دیدی اب تو اچھا خاصا کئی دن گزر گئے جنوری میں, لیکن
پھر بھی نیا سال ہی چل رہا ہے.
کہہ سکتے ہیں کہ یہ ایک نیا اور سکھد بدلاؤ ہوا ہے
جی,
کہ کاگا جی نے کارکرم ہمارا پھر سے جوائن کیا, یعنی جی سلسلہ شروع کیا
جی
ہے.
جی
دیدی, جہاں تک اس کے انعامی مقابلے کی بات ہے, مجھے لگتا ہے ابھی اس کی تیاری ہمارے پاس کمپلیٹ نہیں ہے.
جی
یہ بے شک سجھاؤ اچھا ہے
جی,
لیکن اس کے لیے ابھی ضروری تیاریاں نہیں ہو سکی ہیں.
جی, اگلا ای میل ہے عباس رضوی کا, اعظم گڑھ اتر پردیش سے. لکھتے ہیں, اپنے سب سے پسندیدہ کارکرم پتر سنسار سننے کے بعد آپ کی سیوا میں اپستھت ہوں. کارکرم قرآن قصے مجھے بہت اچھا لگتا ہے, دل کو چھو جاتا ہے. ورتمان سمے میں نان مسلم بھائیوں کے من میں اسلام کے پرتی جو دھارنا ہے, اس دشا میں آپ کی رپورٹیں ہمیں بہت اچھی لگتی ہیں. چونکہ کچھ مٹھی بھر لوگوں کے غلط کاریہ سے پورے اسلام دھرم کو بدنام کیا جا رہا ہے, تو رپورٹ ہمیں بہت مدد کرتی ہے.
رضوی صاحب, بہت بہت دھنیواد آپ کا, اور بہت بہت سواگت ہے کارکرم پتر سنسار میں. جس کارکرم کا نام آپ نے لیا قرآن قصے, قرآن قصے ہمارا بہت اچھا کارکرم ہے. اس میں یہ بتایا جاتا ہے کہ قرآن کی مہتوپورن گھٹنائیں جو قرآن میں بیان کی گئی ہیں, اور اس میں قرآن کی جو آیتیں ہیں وہ ان کی پرشٹھ بھومی کیا ہے, کس طرح کے حالات تھے, کیا ہوا تھا کہ یہ آیتیں نازل ہوئیں, اور ان کا کیا سندیش تھا. تو اس طرح سے بڑا دلچسپ پروگرام ہے. ہمیں امید ہے کہ رضوی صاحب یہ سلسلہ جاری رکھیں گے ای میل بھیجنے کا. कार्यक्रम पत्र संसार सुन रहे हमारे श्रोता। दीदी, इस हिस्से में आप लेके आती हैं संस्कृति से जुड़ी खबर।
जी, आज भी हम उसी के बारे में बात कर रहे हैं। संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक और सांस्कृतिक संगठन यूनेस्को की अमृत सांस्कृतिक विरासत की सूची में एक बढ़त हासिल करने के बाद ईरान छठे स्थान पर पहुंच गया है।
जी,
एक ईरानी अधिकारी ने घोषणा की है कि ईरान के सांस्कृतिक विरासत, पर्यटन और हस्तशिल्प मंत्रालय के ICH और प्राकृतिक विरासत के गुणों के शिलालेख और पुनरुद्धार के लिए कार्यालय के जनरल डायरेक्टर मुस्तफा पुराली ने इरना को बताया है कि बढ़ावा देने से पहले ईरान सूची में सातवें स्थान पर था।
जी,
पुराली ने बताया कि यूनेस्को की अमृत सांस्कृतिक विरासत सूची में अपना 21वां स्थान दर्ज करने के बाद ईरान छठे स्थान पर था। अधिकारी ने बताया कि इससे पहले पंजीकृत अमृत वस्तुओं के मामले में ईरान दुनिया में सातवें और एशिया में चौथे स्थान पर था। यूनेस्को द्वारा पंजीकृत सूची में 43 और 26 वस्तुओं में चीन और फ्रांस क्रमशः पहले और दूसरे स्थान पर हैं।
और श्रोता, बारी है आपके कमेंट्स की।
जी, ईरान ने यूरोपीय संघ के अध्यक्ष के सामने उठाया IRGC पर प्रतिबंध का मामला। इस पर होशियार लिखते हैं, यूरोपीय संसद ईरान के आंतरिक मामलों में दखल दे रही है। उस विधानसभा में कितने कॉलोनाइजर हैं? ऐसी सभा अपने स्वभाव से ही निंदनीय होती है। ऐसी सभा में मौजूद रहने के लिए भी किसी नैतिक योग्यता का अभाव है। दूसरों को ये बताना तो दूर की बात है कि क्या करना है और उन्हीं उपनिवेशवादियों के खिलाफ खुद का बचाव कैसे करना है।
दीदी, इस पर ये कमेंट किसका था? ये
होशियार का था। जी
जी जी, होशियार जी का ये कमेंट। देखिए, यूरोपीय संघ की संसद का जो कदम है IRGC के सिलसिले में, IRGC इतनी महत्वपूर्ण संस्था है, सैनिक संस्था है, जिसने इस्लामी गणराज्य ईरान की ही सेवा नहीं की और नहीं कर रही है, बल्कि पूरे इलाके की सेवा की है। बिल्कुल ताज़ा उदाहरण इस सिलसिले में दाइश का लिया जा सकता है। दाइश ने इस इलाके के एक बड़े हिस्से पर, इराक़ का एक बड़ा हिस्सा अपने कब्ज़े में ले लिया था, सीरिया का एक बड़ा हिस्सा अपने कब्ज़े में ले लिया था और सारी दुनिया की नज़र के सामने आ गया था कि दाइश कितना ख़तरनाक और कैसा खूंखार संगठन है और इस संगठन ने कितना नुकसान पहुंचाया था। और इसके अलावा अलग अलग खुद यूरोपीय देशों से लोग भाग भाग के आते थे और दाइश का हिस्सा बनते थे। यूरोप के अंदर भी हमले हुए, यूरोप के अंदर भी कार्रवाइयाँ हुई, फ्रांस के अंदर कार्रवाइयाँ हुई, दूसरे देशों में आतंकी हमले हुए। तो इन देशों को अच्छी तरह से ये पता है कि इतना बड़ा संकट था, पूरे इलाके ही नहीं बल्कि विश्व स्तर का संकट था। और इस संकट को जिसने नाकाम बनाया है वो ताकत है IRGC, और उस ताकत यानी IRGC का ही एक हिस्सा है कुछ फोर्स, जिन्होंने क्षेत्र के देशों के और संगठनों के साथ मिलकर, अपने एलाइज के साथ मिलकर इतने बड़े संकट को डिसमेंटल किया, ख़त्म किया और दुनिया को नजात दिलाई। आज दाइश ये नहीं कह सकता कि फला इलाके पर उसका कब्जा है। इसका पूरा का पूरा श्रेय IRGC को जाता है, ईरान को जाता है, कुछ फोर्स को जाता है। अब ये संगठन यानी यूरोपीय संस्था, यूरोपीय संघ की संसद बैठ के IRGC को आतंकी संगठनों की सूची में शामिल कर रहे हैं, तो ये इनके इस तरह के, अलबत्ता ये पहली बार नहीं, इस तरह की हरकतें ये पहले भी करते रहे हैं और उस पर उन्हें शर्मिंदगी भी उठानी पड़ी है। हमको उम्मीद है कि एक बार फिर से इन्हें शर्मिंदगी उठानी पड़ेगी। तो श्रोता, बारी है कार्यक्रम के बहुत ही खूबसूरत सेगमेंट की, जिसमें हम अपने किसी श्रोता के विचार सुनते हैं और दीदी हमेशा चुन के लाती हैं, और आप यकीन कीजिए कि यही कार्यक्रम में जब ऐलान करती हैं उसी वक्त मालूम होता है कि इस हफ्ते हमारे मेहमान कौन है और हम किस श्रोता के विचार सुनने जा रहे हैं। जी दीदी, तो ऐलान कीजिए।
जी, तो ये है हमारे बहुत ही पुराने और अच्छे श्रोता मोहम्मद इलियास बल्लारी।
मेरा नाम मोहम्मद इलियास बल्लारी है, बल्लारी रेडियो हुबली कर्नाटक से। मैं जो रेडियो हिंदी कार्यक्रम लगभग 10-12 साल से नियमित रूप से सुन रहा हूँ। सभी कार्यक्रम बड़े जानवर हुआ करते हैं, इसमें देश विदेश की कई कार्यक्रम प्रसारित किया जाता है, यहाँ तक के श्रोताओं के पत्रों का उत्तर भी दिया जाता है, कई तरीके से उत्तर दिया जाता है। और जहाँ तक इसके रेडियो तेहरान के द्वारा मैं कई श्रोताओं से जुड़ा हुआ हूँ, कई श्रोताओं से मैं कॉन्टेक्ट में है, सभी लोगों से संपर्क में है, मोबाइल नंबर है सभी लोगों के साथ। वो अल्हम्दुलिल्लाह बहुत अच्छा चल रहा है। प्रार्थना करता हूँ कि ये रेडियो तेहरान के हिंदी कार्यक्रम हमेशा चलता रहे, यही मेरी कामना है। और सभी श्रोता जो अभी इस समय रेडियो तेहरान की हिंदी कार्यक्रम सुन रहे हैं, उनसे मैं अनुरोध करता हूँ कि आप नियमित रूप से ये कार्यक्रम सुनते रहिए और जो है पत्र व्यवहार करते रहिए। धन्यवाद।
जी दीदी, बहुत अच्छे विचार सुनने को मिले। हमारे पास थोड़ा सा वक्त बच गया है।
जी भैया, तो कमेंट शामिल कर रहे हैं। जनरल सुलेमानी से, शहीद सुलेमानी दुश्मनों के लिए क्यों है ज्यादा खतरनाक? हिजबुल्ला महासचिव ने बताई वजह। इस पर मनोचर लिखते हैं, जनरल सुलेमानी न केवल आतंकवादी इसराइलियों और ISIS के खिलाफ लड़ाई में एक महान नेता थे, बल्कि सर्वशक्तिमान ईश्वर ने उन्हें उत्पीड़न, वैश्विक आतंकवाद और वैश्विक साम्राज्यवाद के खिलाफ मानवता की सेवा करने के लिए बनाया था। ये बहुत दुख की बात है कि हमने ईश्वर के ऐसे तेजस्वी और अद्वितीय इंसान को खो दिया है।
जी, शहीद सुलेमानी जिनकी बरसी 3 जनवरी को मनाई गई, 3 जनवरी को ही अमेरिका के आतंकी हमले में उन्हें शहीद किया गया। उनकी सेवाएं अभी हमने थोड़ी देर पहले बात की थी, IRGC की बात हमने की थी और पासदारान इंकलाब फोर्स और कुद्स फोर्स की हमने बात की थी। तो कुद्स फोर्स के कमांडर थे शहीद सुलेमानी, और उन्होंने इस पूरे इलाके में जो सेवाएं की हैं उनकी सूची बहुत लंबी है, इस कार्यक्रम में बता पाना आसान नहीं है। लेकिन एक मैं चीज़ बताता हूँ, जो उन्होंने दाइश के खिलाफ, अमेरिका के खिलाफ और इसराइल के खिलाफ जो जंग की और जो उनकी साजिशें नाकाम बनाई, वो तो अपनी जगह पर। उन्होंने एक बहुत बड़ा काम जो किया वो किरमान के इलाके में किया, जहाँ से अफगानिस्तान से मादक पदार्थों की तस्करी होती थी, उसको रोकने में उन्होंने इतना बड़ा रोल निभाया है कि वो पूरी मानवता के लिए एक सेवा है। आपको पता है कि मादक पदार्थ पूरी दुनिया में किस बुरी तरह से तबाही फैला रहे हैं, तो उसमें उन्होंने जो रोल अदा किया वो बहुत अहम था। और एक रोल उसमें ये था कि क्षेत्र में जो असामाजिक तत्व थे, जो इस खतरनाक धंधे में लिप्त थे, उनको रिहैबिलिटेट किया, उनको वहाँ से निकाला, और इस तरह से उनको निकाला कि उन्हें किसी और अच्छे काम में लगाया कि ये काम इस काम की तरफ वापस ना जाएं। तो ये उनकी एक बड़ी सेवा थी।
जी, फ्रांस में व्यापक हुआ राष्ट्रव्यापी विरोध प्रदर्शन। इस पर मोहम्मद जवाद लिखते हैं, ये अपने अधिकारों के लिए लड़ने वाले श्रमिकों का युग है। मजदूरों की बात न मानने की लालची हुकूमतों को भारी कीमत चुकानी पड़ेगी। इस्लामोफोबिया मैक्रोनी के तहत फ्रांस अराजकता में है, फिर भी ये शासन सेना पर अरबों खर्च करने के लिए तैयार है। फ्रांस के नागरिकों को, लाखों लोगों को प्रभावित करने वाले मैक्रोनी के इस पागलपन को खारिज करना चाहिए। मूर्खतापूर्ण निर्णय बर्दाश्त नहीं किया जाना चाहिए।
जी बिल्कुल, वो पूरा यूरोप संकट झेल रहा है, और इस संकट की एक बड़ी वजह यूक्रेन युद्ध है। यूक्रेन युद्ध में भी यूरोप की भूमिका बिल्कुल स्पष्ट है।
जी भैया, तो समय समाप्त हो गया।
जी,
तो क्या हम पते बता सकते हैं?
अनुमति ले सकते हैं, बस श्रोताओं से इतना ही टाइम है। तो श्रोताओ, अगली मुलाकात तक अहमद अब्बास और दीदी मरियम मेहरदादी को अनुमति दीजिए।
खुदा हाफिज़।
दोस्तों आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। अभी आप सुन रहे थे अपना मनपसंद कार्यक्रम पत्र संसार और अब आपकी सेवा में प्रस्तुत है कार्यक्रम विज्ञान की डगर।
विज्ञान की डगर।
दोस्तों कार्यक्रम विज्ञान की डगर के करने कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। आज के कार्यक्रम में हम ज्ञान विज्ञान के क्षेत्र में ईरान और दुनिया में होने वाली प्रगति के विषय पर चर्चा करेंगे। मरियम मेहरदादी और अख्तर अब्बास का सलाम स्वीकार कीजिए।
दोस्तों रोयान रिसर्च इंस्टीट्यूट में स्टेम सेल के क्षेत्र में शोधकर्ता हुसैन बहारवद ने जीव विज्ञान के क्षेत्र में 2019 में वर्ल्ड एकेडमी ऑफ साइंसेस TOAC पुरस्कार जीता। तवास ने अकादमी के 28वें आम सम्मेलन और इटली के ट्रायस्टे शहर में 14वीं महासभा में 2019 के पुरस्कारों के विजेता की घोषणा की थी। बहारवन ने स्टेम सेल कोशिकाओं के उत्पादन, रख रखाव में उनकी प्रभावी भूमिका, तंत्रिका, हृदय और यकृत कोशिकाओं में इन कोशिकाओं की बहुलता और विभेदन की व्यापकता प्रदान करने के कारण ये पुरस्कार जीता है।
इंस्टीट्यूट ऑफ बायोलॉजी एंड स्टेम सेल टेक्नोलॉजी के प्रोफेसर, संस्थापक और प्रमुख हुसैन बहारवन ने 2002 में पहली बार ईरान में इंड्यूसिबल ह्यूमन एंड माउस, इंसान और चूहे के भ्रूण स्टेम सेल का उत्पादन किया और 2007 में अपने सहयोगियों के साथ वे स्टेम सेल का उत्पादन करने में सफल रहे। इस ईरानी वैज्ञानिक ने 30 राष्ट्रीय और अंतर्राष्ट्रीय पुरस्कार जीते हैं।
तवास पुरस्कार हर साल कृषि, जीव विज्ञान, रसायन विज्ञान, भू विज्ञान, खगोल विज्ञान और अंतरिक्ष विज्ञान, इंजीनियरिंग विज्ञान, गणित, चिकित्सा विज्ञान, भौतिकी और सामाजिक विज्ञान जैसे 9 क्षेत्रों में दिया जाता है। 2019 में 13 लोगों को ये पुरस्कार मिला, उनमें से 4 चीन से, 2 ताइवान से, 3 अर्जेंटीना से, 1 भारत से, 1 ईरान से, 1 मलेशिया से, 1 नाइजीरिया से और 1 दक्षिण अफ्रीका से था। प्रत्येक तवास पुरस्कार में $15,000 की राशि शामिल होती है। विजेताओं को अगले साल तवास में एक सार्वजनिक सभा के दौरान पुरस्कार प्रदान किए गए।
शोध परियोजना आयोजित करके भोजन में बैक्टीरिया की उपस्थिति का पता लगाने के लिए एक सस्ता और तेज नैनो सेंसर विकसित किया है। खाद्य उत्पादों में बैक्टीरिया की उपस्थिति के कारण होने वाली क्षति उपभोक्ताओं के स्वास्थ्य के लिए जोखिम पैदा करने के अलावा उत्पादकों और विक्रेताओं को अनगिनत आर्थिक नुकसान पहुँचाती है।
मुहक्किक अर्दबेली विश्वविद्यालय के रसायन विभाग के एसोसिएट प्रोफेसर के अनुसार कुछ मामलों में माइक्रोबियल रोगजनक समाज में असाध्य रोगों के प्रसार का कारण बनते हैं और देशों पर भारी सामाजिक व आर्थिक आपदाएं डालते हैं। इसीलिए भोजन में रोगजनक तत्वों की उपस्थिति की निगरानी के लिए सस्ते, संवेदनशील और तेज सेंसर विकसित करने के हर संभव प्रयास से बीमारियों के प्रबंधन और खाद्य विषाक्तता को कम करने में मदद मिल सकती है।
इस शोध में एक आसान और सस्ती तकनीक का उपयोग करते हुए हमने एक नैनो सेंसर तैयार किया है जो वर्तमान समय लेने वाली और महंगी विधियों के विपरीत खराब भोजन में उच्च सटीकता और गति के साथ रोगजनक तत्वों का पता लगाने में सक्षम है। इस शोधकर्ता के अनुसार इस नैनो सेंसर के निर्माण में कांच के सबस्ट्रेट पर सोने की परत की पतली परत का इस्तेमाल किया गया था। सिलिका परत कोटिंग लगाने की प्रक्रिया बैक्टीरिया की उपस्थिति में की जाती है, इसलिए बैक्टीरिया का आकार कवर पर रहता है। दूसरे शब्दों में एक कवर बैक्टीरिया के लिए मोल्ड की भूमिका निभाता है। इन बचे हुए सांचों में बैक्टीरिया को फंसाने और छोड़ने की क्षमता होती है और इस तरह इनकी पहचान की जा सकती है। इस शोध के परिणाम 2019 में बायोसेंसर एंड बायो इलेक्ट्रॉनिक्स पत्रिका में प्रकाशित हुए थे।
दोस्तों, वैज्ञानिकों ने घोषणा की है कि दुनिया का सबसे तेज जानवर चीता नहीं है बल्कि ड्रैकुला चीटी है, जो 320 किलोमीटर प्रति घंटे की रफ्तार से काट सकती है। ये चीटी 320 किलोमीटर प्रति घंटे यानी 200 मील प्रति घंटे की अविश्वसनीय गति से अपने जबड़े बंद कर सकती है, जो कि पलक झपकने से 5000 गुना तेज है। ये तब होता है जब चीता केवल 96 किलोमीटर प्रति घंटे यानी 60 मील प्रति घंटे की रफ्तार से दौड़ता है। इस तरह चंद मिलीमीटर के इस छोटे से जीव को दुनिया का सबसे तेज जीवित प्राणी कहा गया है।
ड्रैकुला चींटी अफ्रीका, ऑस्ट्रेलिया और दक्षिण एशिया में रहती हैं और अपने जबड़े को गुलेल की तरह इस्तेमाल करती है। जब एक चींटी अपने जबड़ों को निचोड़ती है तो उन्हें खुलने से पहले एक संपीड़ित बल उत्पन्न होता है। जबड़ों द्वारा बनाया गया बल इतना शक्तिशाली होता है कि वह अपने पैरों से 1 सेंटीपीड को गिरा सकता है। इस तरह चींटियां शिकार को घसीटकर अपने बिलों तक ले जा सकती हैं ताकि उनके बच्चे उसे खा सकें। बेशक ये चींटियां लड़ने के लिए काटने का भी इस्तेमाल करती हैं और इस तरह से वे अपने प्रतिस्पर्धियों को मैदान से खत्म कर देती हैं।
दीमक और चींटियों के जबड़े इतने शक्तिशाली होते हैं कि मानो उनमें स्प्रिंग लगी हुई हो और इसी वजह से जानवरों की दुनिया में उनकी गति सबसे तेज होती है। इलिनोइस विश्वविद्यालय के इस अध्ययन के लेखकों में से एक के अनुसार ये चींटियां असाधारण हैं। इनका शक्तिशाली जबड़ा चूहादानी की तरह काम करता है। चींटियां इस प्रक्रिया का उपयोग अन्य ऑर्थोपोड्स पर प्रहार करने के लिए करती हैं।
दोस्तों, ज्यादातर मामलों में कैंसर के इलाज का पहला चरण संक्रमित उत्तक को हटाने के लिए सर्जरी के रूप में जाना जाता है, लेकिन कुछ मामलों में ये सभी उत्तक सर्जरी से नष्ट नहीं होते हैं और अब नैनो टेक्नोलॉजी ने इस समस्या को हल कर दिया है। यदि शरीर में कैंसर युक्त ट्यूमर की कुछ परतें रह जाएं तो इस रोग की वापसी संभव है। नैनो तकनीक से इन परतों की पूरी सफाई संभव हो सकती है। इस उद्देश्य के लिए शोधकर्ताओं ने एक जेल का उत्पादन किया है जिसे सर्जरी के दौरान ट्यूमर से संक्रमित भागों पर छिड़का जा सकता है ताकि इसके पुनः गठन और कैंसर की वापसी को रोका जा सके।
इस नैनो जेल को बनाने के लिए UCLA के शोधकर्ताओं का कहना है कि इसके इस्तेमाल से शरीर की रोग प्रतिरोधक क्षमता में सुधार होता है और कैंसर के दोबारा होने की संभावना कम हो जाती है। ये जेल नैनो कणों से सुसज्जित है जो कैल्शियम कार्बोनेट से उत्पन्न होते हैं और मानव ऊतकों में धीरे धीरे घुल जाते हैं।
ये नैनो कण भी एंटीबॉडी से भरे हुए हैं जिनमें CD47 नामक एक विशेष प्रोटीन जोड़ा गया है और शरीर का प्रतिरक्षा प्रणाली को केवल कैंसर वाले ऊतकों पर हमला करने में मदद करता है और शरीर के अन्य ऊतकों को नुकसान नहीं पहुंचाता है। इस जेल का चूहों पर परीक्षण किया गया है और परिणाम सफल रहे हैं। अध्ययनों से संकेत मिलता है कि चूहों पर इस जेल का उपयोग करने से 50% मामलों में ट्यूमर को दोबारा बढ़ने से रोका गया है।
दोस्तों, कैंसर वो रोग है जिस पर यदि समय रहते काबू कर लिया जाए तो इससे बचाव मुमकिन है, परंतु लोग इसे एक लाइलाज और जानलेवा बीमारी के रूप में देखते हैं। हमारे समाज के पहलुओं में, चाहे वो मीडिया हो या फिल्में हो या फिर साहित्य, कैंसर को एक मृत्युदायक बीमारी की संज्ञा दी गई है, परंतु सच ये है कि TV या विज्ञापन में दिखने वाली हर बात सत्य नहीं होती।
कैंसर के इलाज के लिए आधुनिक चिकित्सा में आज कई तकनीकें जुड़ गई हैं जिन्होंने न केवल सफलता की दर बढ़ाया है बल्कि इलाज के बाद भी जीवन की गुणवत्ता को सुधारा है। अब न केवल उपचार के हिस्से को नया रूप दिया गया है बल्कि कैंसर प्रबंधन के सभी पहलुओं में नए प्रतिमान जोड़े गए हैं।
पीईटी पर आधारित पहचान की प्रक्रिया जो एक ही इमेज में शरीर के सारे कैंसर सेल को दिखा सकती है। इसमें एक कलम के आकार के उपकरण का उपयोग करते हैं जो सभी कैंसर सेल को पूरे शरीर में रोशन करती हैं, जिससे कैंसर सेल और नॉर्मल टिश्यू के बीच अंतर पता चल जाता है। मेरा मानना है कि अब बदले परिदृश्य में विज्ञापनों के उस भयानक छवियों की जगह लिखित निर्देश दिखाने चाहिए और केमोथेरेपी लेते हुए मुस्कुराते हुए चेहरे को दिखाया जाना चाहिए।
जो लोग चिकित्सा संबंधी ज्ञान नहीं रखते या जो चिकित्सा क्षेत्र से जुड़े हुए नहीं हैं, उन लोगों को आज भी कैंसर के इलाज में कुछ चंद तकनीक के बारे में भी पता है, जैसे कीमियोथेरेपी, रेडियोथेरेपी और सर्जरी। परंतु आज इनके अलावा और भी तकनीकों से कैंसर का सफल इलाज किया जा रहा है। कैंसर जैसी बीमारी पर यदि वक्त रहते ध्यान न दिया गया तो कैंसर लाइलाज बीमारी साबित होती है और फिर डॉक्टर भी बेबस हो जाते हैं। कैंसर चाहे किसी भी प्रकार का हो, उचित आहार कैंसर से लड़ने में अहम भूमिका निभाते हैं।
दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें इजाजत दीजिए। दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। दोस्तों, हमें आशा है कि हमारा ये प्रसारण भी आपको सदा की भांति पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों एवं प्रतिक्रियाओं से हमें अवश्य अवगत कराइएगा। हमारा ईमेल आईडी है hindi@aws.irib.ir और हमारी वेबसाइट का पता है parstoday.ir/hi। तो इसी के साथ अख्तर अब्बास और साथियों को इजाजत दीजिए। खुदा हाफिज़।